تحریر فرمایا ہے کہ بالغ لڑکی اور بالغ لڑکے کے نکاح میں ولی کی کیا اہمیت ہے. امام ابو حنیفہ رحمۃ اللہ علیہ نے قرآن پاک سے حوالہ دیا ہے اور وہ کہتے ہیں کہ قرآن نکاح کا مخاطب عورتوں کو کرتا ہے, اس لیے ولی کی اہمیت اس درجے کی تو یقیناً ہے کہ لڑکی اگر ایسا نکاح کر رہی ہے کہ وہ اس کی برابری کی سطح پہ نہیں ہے اور زندگی میں کل اس کو مشکلات پیش آ سکتی ہیں اور ولی کی شہرت سوئے اختیار کی نہیں ہے, مثلاً دادا ہے, والد ہے, اس کے متعلق یہ طے شدہ بات ہے کہ اپنی اولاد پہ ظلم نہیں کرتا, تو ولی اس نکاح کو روک سکتا ہے. اور اگر لڑکی اور لڑکا وہ باہمی طور پہ رضامند ہیں اور لڑکی اپنی سطح کی برابری کی بنیاد پر نکاح کر رہی ہے اور ولی کے پاس اس نکاح کو روکنے کے لیے کوئی دلیل نہیں ہے, تو قاضی ولی کے اختیار کو ختم کر دے گا, ولی اس نکاح کو نہیں روک سکتا. عدالتوں میں جو نکاح ہوتے ہیں اگر ان میں شرائط پوری پائی جاتی ہیں تو ہم اس نکاح کو نکاح کہیں گے, ہم اس کے فسخ کے بھی قائل نہیں ہیں اور نہ ہم یہ کہتے ہیں کہ نکاح نہیں ہوا. لیکن دوسری طرف جو معاشرہ ہے نا, اس کو بھی دیکھ لینا چاہیے. ایسی لڑکی کو بالعموم ہمارے معاشروں میں قبول نہیں کیا جاتا اور کم سے کم بھی 3 نسلوں تک یہ چرچا باقی رہتا ہے. 4th نسل کہیں آتی ہے تو قبریں مٹتی ہیں. پردادے کی قبر کس کو یاد ہے, پردادی کی قبر کس کو یاد ہے؟ تو پہلی نسل میں یہ ہوتا ہے کہ لڑکی گھر سے بھاگی تھی, دوسری نسل میں یہ ہوتا ہے کہ فلاں گھر سے, پھر تیسری نسل آ جاتی ہے پھر دادی بھاگی ہوئی تھی اس کی. تو یہ جو چیزیں ہیں نا معاشرے میں, ان کو ہضم کرنا آسان نہیں ہے اور لڑکی ساری زندگی کے لیے اپنے آپ کو تج دے دیتی ہے. اس لیے ہم اس کی حوصلہ افزائی نہیں کرتے کیسے نکاح کرنے چاہیے, لیکن اگر نکاح ہوگا تو نکاح صحیح قرار پائے گا. کوئی شخص عمرہ کرنے جاتا ہے تو جانے سے پہلے اور بعد میں عزیز و اقارب ملتے ہیں, مبارک دینے آتے ہیں تو نمائش تو نہیں ہوتی؟ اے بھیا, یہ ہر آدمی کی اپنی نیت پہ ہے, اپنے آپ کو جانچے. ہوتا اصل میں 2 چیزیں ہیں. ایک چیز تو یہ ہے کہ رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا کہ جب کوئی شخص وہاں سے ہو کے آئے حرمین شریفین کا سفر کر کے, تو فرمایا حج کے بعد اس کے گھر میں داخل ہونے سے پہلے پہلے اس سے اپنے لیے دعا کرواؤ, کیونکہ یہ آیا ہے اور اس حال میں ہے کہ اللہ نے اس کے گناہ معاف فرما دیے. تو اس لیے تو ترغیب ہے کہ حاجی سے اپنے لیے دعا کروانی چاہیے. اور دوسرے, پہلے زمانے میں یہ ہوتا تھا کہ جو حج پہ جاتا تھا وہ وصیت بھی کر جاتا تھا, پتہ ہی نہیں ہوتا تھا واپس آنا بھی ہے کہ نہیں آنا, اور اب تو چند گھنٹوں کی بات ہے. اس لیے اگر کوئی آدمی جاتا ہے, لوگ اس سے کہتے ہیں دعا کرو اور وہ دعا کرتا ہے, تو اپنی نیت کو چیک کرے. اگر نیت خراب ہے تو یہ اس کا اور اللہ کا معاملہ ہے, اس پہ کوئی فتویٰ نہیں دیا جا سکتا. نام انسان کی زندگی پہ اثر انداز ہوتے ہیں, ہوتے ہیں تو کس حد تک, یہ بہت مرتبہ ہو چکا بھیا, بالکل ہوتے ہیں نام اثر انداز اور اگلی نسلوں تک بھی اس کا اثر رہتا ہے. موتا میں روایت آئی ہے, سیدنا عمر رضی اللہ عنہ نے کہا تمہارا کیا نام ہے؟ اس کا شہاب انگارا. تمہارے والد کا؟ اس نے کہا شولہ. کہاں رہتے ہو؟ اس نے کہا وادی النار, آگ والی وادی میں. فرمایا کس محلے میں؟ اس نے کہا ذات اللطوہ. جہاں شعلے بھڑکتے ہیں. سیدنا عمر رضی اللہ عنہ نے کہا کہیں آگ ہی نہ لگا دینا, اور وہ گیا اور سارے محلے کو آگ لگی ہوئی. صوفیہ کہتے ہیں مسلسل آگ کی وجہ سے سیدنا عمر رضی اللہ عنہ کی توجہ آگ کی طرف لگ گئی, ان کی توجہ کے اثرات سے وہ آگ نے جنم لیا. یہ تو صوفیوں کی باتیں عام طور پہ لوگوں کی سمجھ میں نہیں آتی, لیکن حقیقت یہ ہے کہ ناموں کا بہت اثر ہوتا ہے. رسول اللہ صلی اللہ علیہ وسلم ایسے ہی نہیں نام تبدیل فرما دیا کرتے تھے, شہروں کے نام تبدیل کر دیتے تھے, بستیوں کے نام تبدیل کر دیتے تھے, جگہوں کے نام تبدیل کر دیتے تھے, چیزوں کے نام تبدیل کر دیتے تھے. بڑے اچھے اچھے خوبصورت نام رکھتے تھے رسول اللہ صلی اللہ علیہ وسلم, اور طریقہ بھی یہی ہے. نبی کریم صلی اللہ علیہ وسلم نے گھوڑا خریدا بہت خوبصورت, اور آپ نے وہ گھوڑا اس کا نام رکھا ورد, روز گلاب کا پھول. اور پھر رسول اللہ صلی اللہ علیہ وسلم نے وہ تحفہ دے دیا, تمیمداری رضی اللہ عنہ نے خریدا گھوڑا, اور تمیمداری رضی اللہ عنہ نے وہ گھوڑا حضور صلی اللہ علیہ وسلم کو دے دیا, اور آپ نے پھر حضرت عمر رضی اللہ عنہ کو دے دیا تھا, اس کا نام رکھا ورد. اسی طرح بہت سی چیزوں کے نام آپ خود تجویز فرماتے تھے, بدلتے تھے. سیدنا علی رضی اللہ عنہ کو بڑا شوق تھا لڑنے کا, بہادر آدمی تھے, طاقت بھی اللہ نے اتنی دی تھی, قوت بھی اللہ نے اتنی دی تھی. ان کی قوت کا یہ حال تھا کہ گھر میں فاقہ ہو گیا, اور حاضر ہوئے رسول اللہ صلی اللہ علیہ وسلم کی خدمت میں, اور وہاں بھی کھانے کے لیے کچھ نہیں تھا, اور چہرہ مبارک متغیر تھا. رسول اللہ صلی اللہ علیہ وسلم اپنی ذاتی زندگی کے احوال میں چپ رہتے تھے, کبھی نہیں کہتے تھے یہ چیز چاہیے. بہت کم ایسے ہوئے, بہت ہی محبت کا اظہار کہیں ہوا ہے, فرمایا ادروائز نہیں. اور اجتماعی کاموں میں کہتے تھے کہ قربانی دو, پیسے لاؤ, یہ کرو یہ کرو. تو سیدنا علی رضی اللہ عنہ سمجھ گئے, وہ ایک یہودی کے باغ میں چلے گئے اور اس سے کہا کہ کوئی کام ہے تو میں کر دیتا ہوں. اس نے کہا پانی نکالنا ہے, تو ڈول جسے تین یا چار آدمی کھینچتے تھے, سیدنا علی رضی اللہ عنہ کو دیکھ کے اسے تعجب ہوا کہ یہ کیا کرے گا لڑکا. سیدنا علی رضی اللہ عنہ نے 20 ڈول نکالے, 20 کھجوریں اس نے ہتھیلی پہ رکھی, رسول اللہ صلی اللہ علیہ وسلم کے لے کے آئے, اور نبی کریم صلی اللہ علیہ وسلم بڑے خوش ہوئے. سیدنا علی رضی اللہ عنہ جسمانی اعتبار سے بہت طاقت, اسی سے پتہ چلتا ہے, اور بھی بہت سے واقعات ہیں. اسی لیے وفات کے وقت 4 بیویاں اور 32 باندیاں تھیں سیدنا علی رضی اللہ عنہ. بڑا ذوق تھا لڑنے کا. تو جب حسن پیدا ہوئے ہیں تو حضور صلی اللہ علیہ وسلم تشریف لائے, فرمایا کیا نام رکھو گے بیٹے کا؟ ان کا حرب. فرماتے حرب نام مجھے بڑا ہی اچھا لگتا تھا, تو رسول اللہ صلی اللہ علیہ وسلم منع کر, فرمایا نہیں یہ تو حسن ہے. پھر حسین پیدا ہوئے تو پھر بھی تشریف آوری ہوئی, پھر فرمایا, میں نے کہا اللہ کے رسول اس کا تو نام ضرور حرب رکھنا ہے, آپ نے فرمایا نہیں نہیں یہ تو حسین. سیدنا علی رضی اللہ عنہ کے بدل دیے نام. اسی طرح رسول اللہ صلی اللہ علیہ وسلم عمومی طور پہ ناموں کو بدل دیتے تھے. جماعت میں آیت سجدہ تلاوت کرنے سے سجدہ کرنے پڑے گا, یہ تو پٹھانوں کی اردو ہو گئی, کرنا پڑے گا. ارے اردو نہ خراب کر, جماعت کی صورت میں بھی سجدہ تلاوت کرنا پڑے گا. امام کرے گا نا سجدہ تلاوت, تو مقتدی اس کی تباہ میں کریں گے. لگتا ہے پوچھنا کچھ اور ہے. اگر کوئی کسی کو معاف نہ کرے تو معافی مانگنے کے باوجود تو کیا اللہ معاف کر دے گا؟ کئی قسمیں ہیں بھائی اس کی, کئی قسمیں ہیں, کہیں بھی غلط باندھتے ہو. ایک قسم یہ ہے کہ آدمی حقیقت میں معافی کا خواستگار ہو, اور اللہ چاہتا ہے، اللہ کو علم ہے کہ شخص واقعی دل سے معافی مانگنا چاہتا ہے، دوسرا معاف نہیں کرتا. ایسے لوگوں کے بارے میں اللہ سے امید ہے کہ قیامت میں معافی ہو جائے، کیونکہ رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا کہ حقوق العباد میں ایک درجہ ایسا بھی آئے گا کہ اس آدمی سے اللہ تعالیٰ کہے گا کہ اس بندے کا تجھ پہ یہ حق بنتا ہے، تم کہو تو اسے سزا دیں، اور تم کہو تو یہ انعامات ہیں جو ہم تمہیں دے رہے ہیں اس عوض میں کہ تم اسے معاف کر دو. تو بندہ خدا کی ان انعامات اور مہربانیوں پر جب نظر کرے گا تو کہے گا اللہ میں نے معاف کیا. اس کی مثال ایسے سمجھنی چاہیے جیسے رسول اللہ صلی اللہ علیہ وسلم کی زندگی میں پیش آئی تھی ایک چیز. بنو قریظہ کے انخلاء کا جب حکم ہوا ہے اور آپ نے یہودیوں سے کہا کہ مدینہ منورہ چھوڑ کے نکل جاؤ، تو صحابہ کرام رضی اللہ عنہم حاضر ہوئے، ان کا اللہ کے رسول آپ نے انخلاء کا حکم دے دیا ہے اور یہودیوں نے تو ہمارے قرضے دینے ہیں، ہماری رقمیں ڈوب جائیں گی. تو رسول اللہ صلی اللہ علیہ وسلم فرمایا کم وصول کر کے باقی کو چھوڑ دو، بس جس آدمی نے 100 روپے دینے ہیں اس کو 100 روپے کی بجائے 50 لے لیے جائیں اور باقی معاف کر دیے جائیں. اسی طرح کی چیزیں قیامت میں پیش آئیں گی. مثلاً حدیث میں یہ آیا ہے رسول اللہ صلی اللہ علیہ وسلم فرمایا کہ کسی انسان کو قرض نے گھیر لیا اور اس کی نیت صحیح تھی کہ اس قرض کو ادا کرنا ہے اور وہ مر گیا، تو قیامت میں اس سے اس قرض کا حساب ہونے کی بجائے اللہ اس کے قرض کو ادا کر دے. لیکن یہ معاملے بہت نازک ہیں، آدمی کو اپنا معاملہ صاف رکھنا چاہیے. تو اس لیے کسی آدمی کی معافی اللہ کے ہاں بھی ہو جاتی. روح کے حوالے سے اکثر ذہن میں سوالات ابھرتے ہیں. حضور اقدس صلی اللہ علیہ وسلم صحابہ اور ائمہ کے اقوال سے روشنی ڈالیے. اے روح تو خود ہی روشن ہے، اس پہ کیا روشنی ڈالیں؟ ایسی آسانی سے ممکن نہیں ہے. روح کے مختلف پہلو ہیں، اور ابن قیم رحمۃ اللہ نے ایک کتاب لکھی ہے کتاب الروح، اسے پڑھنا چاہیے. اور روح جو ہے یہ فزیکلی تو کوئی چیز ہے نہیں ایسی کہ نظر آئے کہ انسان اس کا تجزیہ کر سکے، مگر اتنا خیال کر لینا چاہیے کہ روح کے لیے ٹائم اور سپیس کی کوئی قید نہیں ہوتی. عین ممکن ہے کہ ایک آدمی ابھی مرے اور اس کی روح 10,000 سال پرانی روح کے ساتھ جا کے ملاقات کر لے، اور 10,000 سال پرانی روح جب اس سے ملے تو اسے اور اسے کچھ پتہ ہی نہ چلے کہ ٹائم کیا ہے. عین ممکن ہے کہ ایک آدمی اپنی روح کو اپنے جسم سے نکالے اور اسے افریقہ بھیج دے کہ فلاں جگہ ذرا دیکھ کے آنا کیا ہو رہا ہے، اور اس عرصے میں اس روح کا افریقہ سے اس سے تعلق قائم رہے، یہ جیتا بھی رہے اور پھر اس کی روح اس میں واپس بھی آ جائے. تو روح کی قسمیں ہیں. روح معطل ہو جاتی ہے، یعنی شعور معطل ہو جاتا ہے اور قوت احساس کم پڑ جاتی ہے. روح جسم کو چھوڑ دیتی ہے اور روح کسی اور جہان میں جا کر وہاں کا مشاہدہ کرتی ہے اور وہاں کی اطلاعات ساری کی ساری چاند پہ پہنچ کے زمین پہ بھیجتی رہتی ہے کہ یہاں یہ ہو رہا ہے، یہ ہو رہا ہے، یہ ہو رہا ہے. روحیں ایسے انسان کی ٹریولنگ کرتی ہیں. اور روح کے ساتھ یہ بھی ہوتا ہے کہ جس قبر میں آپ میت کو لٹاتے ہیں اس کا اس سے بھی تعلق رہتا ہے، اور اسی تعلق کے ساتھ ساتھ اس کا ایک گھر بھی ہوتا ہے. ممکن ہے اللہ کے عرش کے نیچے اس کا گھر ہو، اور جو وہاں شام پڑتی ہے اس شام کو وہ وہاں چلی جائے. ایسے بھی ہوتا ہے کہ روح اس کو اطلاع دی جاتی ہے اور اس کو اجازت بھی دی جاتی ہے کہ دیکھو ذرا کیا ہو رہا ہے. تو مثلاً 1,000 سال پہلے اس کا انتقال ہو گیا تھا، اب اس کی 10ویں پشت آ گئی دنیا میں، تو اسے دکھائے اس لیے جاتا ہے کہ تمہارا 10واں جو پوتا ہوا ہے نا اس کے ساتھ یہ پرابلم ہے اور تم اگر دعا کرو تو ہم اسے حل کر دیں، تو وہ روح دعا مانگتی ہے کہ اے رب یہ جو میری نسل میں یہ آیا ہے اس کو صحیح کر دیں، تو اللہ اسے کر دیتے. آدم علیہ السلام کے ساتھ بھی ہوا تھا کہ آدم علیہ السلام تو السلام کی پتہ نہیں، اللہ ہی جانتا ہے، ہزارویں پشتائی ہوگی کہ پانچ سویں پشتائی ہوگی. انہوں نے درخواست کی تھی اس کی عمر بڑھا دیں، تو اللہ تعالیٰ نے بڑھا دی. یہ چیزیں ایسے ہی ہوتی ہیں. اس لیے روح جو ہے نا وہ ہمارے قیاس اور ہمارے وہم و گمان اور ہمارے فلسفے سے بلند تر ایک چیز ہے. اور ہندو پرماتما تک جب پہنچتے ہیں نا، ایشور تک، تو پھر انہیں ان چیزوں کے تجربات ہوتے ہیں. اور اگر مومن ہو، مسلمان ہو اور مراقبہ ذات تک پہنچے، تو مراقبہ ذات میں کبھی کبھی ایسے ہوتا ہے کہ عالم ارواح ان صوفیہ پہ کھل جاتا ہے اور روح کی بہت بڑی صلاحیت یہ ہوتی ہے کہ روح پہ جس چیز کا غلبہ ہوتا ہے اسے جذب کر لیتی. کسی آدمی کو حضرت رسالت مآب صلی اللہ علیہ وسلم سے بے انتہا محبت ہو، مرتا ہو اور ان کا نام سن کے اس پہ رقت طاری ہو جاتی ہے، تو وہ مقام آتا ہے کہ رسول اللہ صلی اللہ علیہ وسلم کی روح مبارکہ اس کو گھیر لیتی ہے، پیوست ہو جاتی ہے، اس کے جسم کا ایک ایک ذرہ محسوس کرتا ہے کہ میں نکل گیا اپنی دنیا سے. کئی مرتبہ ایسے ہوتا ہے دنیا میں کسی کی محبت کسی پہ غالب آ جاتی ہے، تو وہ آدمی چند لمحے کے لیے محسوس کرتا ہے کہ اس کی ذات فنا ہو گئی ہے اور جس کی محبت ہے وہی غالب آ گئی ہے، حتیٰ کہ وہ روح کا اتنا غلبہ ہو جاتا ہے کہ کبھی کبھی وہ اپنی انگلیاں کاٹتا ہے کہ میں ہو کیا گیا ہوں، تو وہ پھر میں نہیں رہتا، وہ تو ہی ہو جاتا ہے. بہت چیزیں، بہت چیزیں. انسان کے لیے اللہ تعالی کی ذات عالی کی قربت بہت ہی عالی شان چیز ہے. وضاحت کریں کہ کون سے افعال ہیں جو انسان کو دانت کا مستحق قرار دیتے ہیں اور مردود کر دیتے ہیں. چھوڑو یار، کیا کریں، اللہ بچائے. انسانی فطرت کو سمجھنا چاہیے. انسانی فطرت پہ دلیل کا طلب کرنا صفاحت ہے اور دلیل کا فراہم کرنا جہالت ہے. جتنی چیزیں فطرت انسانی میں دخل انداز ہوتی ہیں اللہ کی لعنت پڑتی ہے. قاعدے اور کلیے کی بات، فطرت انسانی میں دخل دینا اور انسان کا ان افعال اور اعمال کو اختیار کرنا جو غیر فطری ہیں، خدا کی لعنت کا مستحق بناتا ہے. انسان کی فطرت میں اللہ نے رکھا ہے کہ کھائے اور پیئے، بھوک اللہ نے انسان کی فطرت میں رکھی ہے، پیاس طلب، ان فطری تقاضوں کے پورا کرنے میں جو رکاوٹ بنتا ہے نا اس پہ لعنت آئی. ہمیشہ اپنے آپ کو فطرت کی راہ میں حائل ہونے سے بچانا چاہیے، یہ اصول کی بات ہے. اب آپ خود غور کر لیں کہ انسانی فطرت میں کیا چیزیں ہیں. جب آدمی ان کو کاٹتا ہے، جب آدمی اس میں رکاوٹ بنتا ہے، جب آدمی اس میں کھپ ڈالتا ہے، تو اللہ کی لعنت کا مستحق ہوتا ہے. रास्ते पे चलना इंसानी फितरत है ना, रास्तों को बंद कर देना, गाड़ी गलत पार्क कर देना, औरतें खड़ी हो जाएंगी ऐन दरवाजे के बीच में, न मर्द अंदर आ सकते हैं, लोग बाहर जा सकते हैं, ये रास्तों का बंद करना ही तो है। बच्चे कॉलेज स्कूल यूनिवर्सिटी में ऐन गेट पे बैठ जाते हैं, कॉरिडोर में बैठ जाएंगे जहां से सबने गुजरना है, ये फितरत को तबाह करना है, इस पे लानत पड़ती है। हज़रत लूत अलैहिस्सलाम ने अपनी कौम से कहा वतक्तऊन सबील, रास्ते बंद करते हो, रास्ते काटते हो, इसलिए खुदा की लानत तुम पे पड़ेगी। भूख, खाना है, पीना है, मुआश के जराए को तंग करना, दौलत का चंद हाथों में सिमट जाना, ये सबसे बड़े जालिम ये मजहबी तबके वाले होते हैं। मजहब और दौलत जमा हो जाए और खुदा का खौफ ना रहे, सबसे ज्यादा लानत इन्हीं पे पड़ती है, इन मजहबी रहनुमाओं पे, क्योंकि वो दौलत को सींचते हैं, समेटते हैं, खींचते हैं मुआशरे से दौलत को, और फिर उसे खर्च नहीं करते, करते हैं तो अल्लाह के हुक्म के मुताबिक नहीं करते। इसलिए मजहब और दौलत जमा हो जाए और खुदा का खौफ ना हो, इससे ज्यादा लानत किस पे पड़ेगी। भूख प्यास फितरत है ना, इसकी राह में सबसे बड़ी रुकावट सूद है। सूदी निजाम को राइज करार देना, सूद के लिए मेहनत करना ताकि इंसानों के मुआश के जराए कम हो, ये लानत की चीज है। इसलिए दिमाग को खुला रखे और सोचे कि जो फितरत के तकाजे हैं उनमें किस जगह हम रुकावट बन सकते हैं, ना करें। है तो बिल्कुल छोटी सी बात, हज़रत रिसालत पनाह सल्लल्लाहु अलैहि वसल्लम दर्जे दूर थे इनसे, तसव्वुर ही नहीं था हयात तैयबा में, लेकिन महसूस फरमाते थे कि इंसानी फितरत जो है उसको अपना काम पूरा करने का मौका मिलना चाहिए। हुज़ूर सल्लल्लाहु अलैहि वसल्लम किसी के घर गए, दरवाजा दस्तक दी, नाम पुकारा, वो आया और अपनी चादर बांध रहा था, घसीट रहा था और पसीना पसीना था। हुज़ूर सल्लल्लाहु अलैहि वसल्लम ने माज़रत की, फरमाया अल्लाह ना आजल ना का, ओहो मुराद ये थी कि गलती हो गई, हमने तुम्हें जल्दी में डाल दिया, तुम मसरूफ थे बीवी के साथ। ये सब चीजें क्या हैं, इंसानी फितरत को उसके आमाल को पूरा होने देना। इसीलिए अल्लाह ताला ने खाना पानी इन चीजों के लिए लोगों की हिम्मत अफजाई की है जो दूसरों को ऐसे मौके मुहैया कर रहे हैं। और इसीलिए रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि तुम किसी रिश्ते में उसके दीन से और उसकी पर्सनैलिटी में जो अखलाकियात होते हैं तुम्हें इत्मीनान है, तो फरमाया फिर रिश्ता देने में देर ना करना, और अगर तुम रिश्तों में देर करोगे तकुन फितनतुन फिल अर्ज, तुम जमीन में फितने फैलाओगे, आजमाइश के मौके ज्यादा कर दोगे, लोग आजमाइश में पड़ जाएंगे, वह फसाद उन कबीर, और इस दुनिया में बड़ा फसाद मच जाएगा अगर तुम रिश्ते नहीं दोगे। तो ये वो चीजें, और इसीलिए रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि तुम सिफारिश किया करो जहां सबका हक बराबर होता है, वहां किसी आदमी की वजह तरजीह बयान करना, और फरमाया कि देखो सबसे अच्छी सिफारिश तुम अगर किसी के लिए कर सकते हो तो वो निकाह है। तो इसलिए कभी भी फितरत इंसानी जो है ना इसमें खलल नहीं डालना चाहिए, ये है लानत के आमाल। रह गया ये कि अल्लाह की कुर्बत का हसूल, बहुत बड़ी बात है भाई, एक है साहब शिमाल जिन पे लानत पड़ेगी और जिन्हें जहन्नम के धुएं में रखा जाएगा और कभी कभी आग में भी भेजेंगे, यात्रा कर रहा हो जो करतूत करते रहे हो, देखाओ अपने करतूतों को। और आदमी जब उससे निकलता है तो जन्नत के इब्तदाई दर्जे तक पहुंचता है और फिर उसके दर्जात होते होते असहाबे यमीन में आ जाते हैं। अल्लाह ने कहा फसलामुल्लाह का मिन असहाबिल यमीन, हमारी सलामती पहुंचे उन पे जो दाएं हाथ वाले हैं, राइट हैंड वाले। ये दाएं हाथ वाले ऐसे हैं जिनको जाके फरिश्ते सलाम करेंगे। इस दाएं हाथ वालों से मजीद तरक्की करके कुर्ब के दर्जे में पहुंचता है, जिसको आपने पूछा है कि अल्लाह की कुर्बत के हसूल के लिए ये असहाबे यमीन से असहाबे मुकर्रबीन तक का सफर जो है ये कोई छोटी सी चीज नहीं है, बहुत बड़ी चीज, बहुत बड़ी चीज है। मुकर्रबीन, आपने पता नहीं कैसे ये लफ्ज लिख दिया है लेकिन आप जानते हैं, मुकर्रबीन अल्लाह के वो बंदे हैं जो जब चाहेंगे अल्लाह की जियारत करेंगे, जो जब चाहेंगे दरबार में पेश हो जाएंगे, जो जब चाहेंगे जाके गुफ्तगू कर लेंगे। कि छोटी सी बात, कदम में जाने वालों, मजलिसे जाना में जब पहुंचो, अदम में जाने वालों, मजलिसे जाना में जब पहुंचो, हमें भी याद कर लेना गर जिक्र दरबार में आए। ये साहबे मुकर्रबीन है। शेख ने लिखा वहां ज़करिया साहब रहमतुल्लाह ने के वालिद गए थे कहीं, लिखा हजरत तो नाम भी जगह का लिखा है, मैं ख्याल नहीं रहा, मुद्दत हुई पड़ी। तो वो एक आदमी था ऐसे ही दीवाना सा, बार बार वालिद को देख के ये शेर पढ़ता था और कहता था, अदम में जाने वालो मजलिसे जाना में जब पहुंचो, हमें भी याद कर लेना जिक्र गर जिक्र दरबार में आए। वहां वालिद कहते मैं नहीं समझ पाया क्या कहता है। तो सफर से वापिस हुए, शाम को हैजा हुआ और सुबह इंतकाल हो गए। तो जो मजलिसे जाना में 24 घंटे रहेंगे ना, ये असहाबे मुकर्रबीन में से हैं। अल्लाह का कुर्ब हासिल होता है सबर करने वालों को। एक है इबादत का सजदा जो हम और आप करते हैं वो भी अगर अल्लाह कबूल करे, और एक है कुर्ब का सजदा। इबादत का सजदा और चीज है और कुर्ब का सजदा और चीज है। अब्द चीजें दिगर, अब्दहु चीजें दिगर, बंदा होना और बात है और उसका बंदा होना और बात। ये असहाबे मुकर्रबीन जो होते हैं ना, पूरी तरह मिटे हुए होते हैं। 100 जूते मारो तो पलट के नहीं देखता। ये मुकर्रबीन बारगाह जिन्हें मारफत इलाहिया का वो दर्जा मिलता है कि आमिर के हुक्म की बजाय उसके जौक को पहचानते हैं। मुश्किल हो गई बात है, चलो यार आगे चलो। निकाह के बाद अक्सर बच्चियां शनाख्ती कार्ड में वालिद के बजाय शौहर के नाम का लाहिका, इस कोई अरज नहीं, क्या पाबंदी है, किसने मना किया है? बिल्कुल ठीक है, उसकी अपनी मर्जी है। हज़रत शाह वलीउल्लाह रहमतुल्लाह अलैह अपने वालिद मोहतरम के मुकाशफात अद्दुर्रुस्समीन नहीं है, अलहिरजुस्समीन है, अद्दुर्रुस्समीन नहीं है, उन्हें वही हजूर सल्लल्लाहु अलैहि वसल्लम की जियारत होती थी जो उन्होंने इतना कुछ लिखा है। शाह साहब रहमतुल्लाह अलैह इतने बड़े लोग जो होते हैं ना, इनके सच झूठ का खुदाई फैसला कर देता है। बहुत झूठे भी हुए दुनिया में। शाह वलीउल्लाह रहमतुल्लाह अलैह ने लिखा है ना कि हजूर सल्लल्लाहु अलैहि वसल्लम की जियारत होती थी। शाह वलीउल्लाह रहमतुल्लाह अलैह के जमाने में दिल्ली में हमें मालूम है कितने लोग थे, यही दावा था जिनका। वो तो शाह साहब से भी बढ़ के दावे करते थे कि हम तो 24 घंटे हजूरी हैं, हजूर सल्लल्लाहु अलैहि वसल्लम के दरबार में ही रहते हैं। रसूल शाही जितने थे, इन रसूल शाहियों को शाह साहब के मुकाबले में दिल्ली में अरूज हासिल था, इतना अरूज के बादशाह वक्त हज़रत शाह वलीउल्लाह रहमतुल्लाह अलैह का सुन के एक आध मरतबा उनकी खिदमत में हाजिर हुआ और रसूल शाहियों में जाके ये बादशाह बैत हो गए थे। प्रोपोगंडा नहीं था तो और क्या था, लेकिन रसूल शाहियों को अल्लाह मुआफ करे, कब्रों पे थूकने वाला कोई नहीं रहा। और शाह वलीउल्लाह रहमतुल्लाह अलैह वो तो शायद क्यामत तक के लिए अल्लाह के यहां उनके मुकामात बुलंद होते रहे, वो कोई मामूली आदमी थोड़े ही थे। तो इन ऐसे लोग जब सच झूठ के उसमें आते हैं ना लपेटे में, खुदा खुद ही बता देता है, सदी नहीं गुजरती, नाम निशान नहीं रहता और आखिरत का अजाब अलग है। सूरह आल इमरान के इख्तिताम पे है, लाइश्तरून अभी आयतिल्लाह समनन कलीला। इसका मतलब ये नहीं है कि कुरान की तालीम पे उजरत नहीं देते, कुरान की तालीम पे तो उजरत जायज है। हजूर सल्लल्लाहु अलैहि वसल्लम से दोनों तरह की अहादीस मिलती हैं। कुरान करीम की उजरत पे सख्ती से मना फरमाया है तालीम पे। एक सहाबी रजी अल्लाह अन्हु कौस ले आए, तीर चलाते हैं ना कमान, तो रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम से अर्ज किया कि मैं किसी बच्चे को कुरान पढ़ाता था, उसने ये कमान मुझे उजरत में दी है। तो रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने कहा फिर तो तुमने जहन्नम की आग खरीदी, मना फरमा दिया, वो कमान वापस दिया। और दूसरी तरफ रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने कुरान पढ़ने ही पे उजरत को जायज फरमाया। बड़ी तवील हदीस बुखारी में आई है, खुलासा उसका यह है कि सहाबा रजी अल्लाह अन्हु जा रहे थे, एक आदमी को सांप ने काट के, उन्होंने किसी कबीले वालों से कहा कि भूख लगी है कुछ खाना दे दो, उन्होंने इनकार कर दिया, ये आगे चल पड़े। वहां पीछे कबीले के सरदार को सांप ने काट लिया तो उसकी बांदी कोई लौंडी भागती भागती आई और उसने कहा हमारे सरदार को सांप ने काट लिया, हल मिन राकिन, कोई दम कर दो हमारे सरदार पे। तो हज़रत अबू सईद रजी अल्लाह अन्हु थे, तो समझ गए कदम तो कर दूंगा लेकिन 30 बकरियां हम लेंगे। उन्होंने जाके दम कुछ किया, वो ठीक हो गया, जहर उतर गया उसका। ये 30 बकरियां जो थी, इस पे सहाबा रजी अल्लाह उनका इख्तलाफ हुआ कि जायज है या नाजायज। तो मदीना मुनवरा पहुंचे और रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम फरमाया अबू सईद क्या चीज पड़ी थी, उनका सूरह फातिहा पढ़ के दम कर दी। तो रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया अच्छा तुमने मुझसे ही सीखी थी तो फिर इन 30 बकरियों में मेरा भी हिस्सा लो, फजूली मिन्हा बिसामिन, मेरा हिस्सा भी उनमें डालना। दूसरी तरफ ये भी अहादीस है, इन्हीं अहादीस की बुनियाद पर इमाम शाफी रहमतुल्लाह अलैह का खुतबा था और 4वीं सदी हिजरी में पहुंच के हनफी फुकहा ने अपने मसलक की बजाय उस पर फतवा देना शुरू किया, क्योंकि उस वक्त गवर्नमेंट की तरफ से जो उजरत मिलती थी कुरान पढ़ाने पे, गवर्नमेंट ने वो उजरत खत्म कर दी थी। तो कारी बेचारे क्या करते, दीन की तालीम कहां से देते। उसी बुनियाद पर अब तक हमारे यहां दीन पढ़ाया जाता है और उसकी उजरत ली और दी जाती है, कोई अरज नहीं। ये जो आपने आयत करीमा लिखी है ना, इसका मतलब यह है कि खुदा के अहकामात को पैसे लेकर बेचते हैं। मसला पूछने जाइए तो कुछ और है, और वजीर आजम अगर दरखास्त करें तो कुछ और है। इस मुल्क में सबसे बुलंदो बाला चीज ओहदा है और फिर उसके बाद कानून है और उसके बाद अवाम है। वो कानून अवाम को पीसता है और ऊपर तहफ्फुज फराहम करता है और मजहबी रहनुमा अवाम को जकड़ते हैं और ऊपर को सहूलत पैदा करते हैं, क्योंकि वहां से पैसा नीचे आता है ना। ये वो लोग हैं। जुमे के दिन खुतबे के दौरान लोग कांधे फलांग कर जाते हैं तो दिक्कत का सामना करना पड़ता है, क्या ये काम दुरुस्त है। ए भैया कांधे फलांग कर जाते हैं तो ठीक है, इसलिए कि उसे कोई मजबूरी पेश आई होगी जो बाहर को जा रहा है, उसे रास्ता दे देना चाहिए, इसमें तो कोई अरज नहीं है। और अगर वो कांधे फलांगने से आपकी मुराद जाने की बजाय आना है कि मस्जिद में आगे मेहराब की तरफ आना, तो ये ठीक नहीं है। हजूर सल्लल्लाहु अलैहि वसल्लम मना फरमाया है। हदीस में आता है कि आपने इस चीज को देखा और मना किया, बुरा मनाया और बताया कि लोग जाएं वहीं पे बैठ जाएं। हजूर सल्लल्लाहु अलैहि वसल्लम खुद एक मरतबा खुतबा दे रहे थे और आपने फरमाया अला मकानिकुम, जो जिस जगह है वहीं पे बैठ जाओ। अब्दुल्लाह इब्न मसूद रजी अल्लाह अन्हु ने एक पांव मस्जिद के अंदर रखा था, जो ये सुना वहीं बैठ गए, आधे बाहर और आधे अंदर हो। किसी ने पूछा इब्न मसूद से कि क्या, उन्होंने कहा रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया था बस इधर ही बैठ जाओ, तो ना मैं बाहर जा सकता था ना अंदर आ सकता था, उन्होंने जो फरमाया वो सही। ऐसे ही नहीं, इब्न मसूद रजी अल्लाह अन्हु को इतना बड़ा मुकाम मिला, फनाइयत थी रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के फरमान में।